प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब 14 दिन बाँकी।
यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। नेकपा एमालेद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 5 आधारभूत र समृद्धिका 25 नीतिगत काम सहित घोषणा पत्र सार्वजनिक। मुलुक रूपान्तरणका लागि नीतिगत प्रस्थानका 100 आधार सहित राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक। निर्वाचन आयोगद्वारा अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि जारी। र पाकिस्तानको कराँचीमा ग्यास विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु। अब समाचार विस्तारमा। 76 राष्ट्रिय प्रजातन्त्र दिवस आज विभिन्न कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौँको टुँडीखेलमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले फागुन 21 गते तोकिएकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको बताउनुभयो। प्रधानमन्त्री कार्कीले प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्व को नयाँ युगको ढोका उघार्ने प्रयत्नमा लागिरहेको बताउनुभयो। प्रधानमन्त्री कार्कीले निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढ़ाउने विश्वास लिएको बताउनुभयो।
यसै फागुन महिनाको 21 गते प्रतिनिधि सभा सदस्य निर्वाचन हुन गइरहेको छ। यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गरी मुलुकलाई दिगो लोकतान्त्रिक स्थायित्वको नयाँ युगको ढोका उगार्ने प्रयत्नमा हामीले पूरै ऊर्जा लगाएका छौं। तोकेकै मितिमा भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको छ। यस निर्वाचनबाट आउने संसद र सरकारले लोकतन्त्रलाई अझ जीवन्त, नतिजामुखी र जनउत्तरदायी प्रणालीका रूपमा अघि बढ़ाउने विश्वास लिएको छु।
उहाँले लोकतन्त्र एउटा प्रक्रिया मात्र नभएकाले लोकतन्त्रले नतिजा दिनुपर्ने भन्दै विधिको शासन आवश्यक रहेको औल्याउनुभयो। समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल सरकारका मन्त्रीहरू, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, उच्च पदस्थ सरकारी कर्मचारीहरूको सहभागिता थियो। नेकपा एमाले यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आज घोषणा पत्र सार्वजनिक गरेको छ। समृद्ध नेपाल, सुखी नेपाली, राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्यको मूल नारासहित पार्टी अध्यक्ष केपी शर्मा ओलीले घोषणा पत्र सार्वजनिक गर्नुभएको हो। घोषणा पत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले देश बनाउने संकल्पका साथ एमाले विगतका अनुभव र अभ्यासका कारण मुलुकको मुहार फेर्ने कामको अगुवाई गर्ने दावी गर्नुभयो। अध्यक्ष ओलीले राष्ट्रियताको पक्षमा एमाले सधैँ दृढ़ रहेको स्पष्ट पार्नुहुँदै नीति र राजनीतिमा स्थिरता नभए अर्थतन्त्र र विकासको गति रोकिने बताउनुभयो।
पछिल्लो पटक ठूला पार्टीहरू मिलेका कारण समस्या आएको हो कि भन्ने धेरैको प्रश्नमा म यहाँ स्पष्ट पार्न चाहन्छु। ठूला पार्टी मिलेकै कारण आजको संकट आएको होइन। संकट त एकता फुटाउन र अस्थिरताको चक्र फेरि चलाउन संवैधानिक प्रक्रियाबाट स्थिर सरकार नढल्ने भएपछि खोजिएको अर्को बाटो भदौ 23 र 24 गतेको घटना हो। जोड़ दिँदै आएका छौ, नीति र राजनीतिमा स्थिरता चाहिन्छ र अर्थतन्त्र प्रति भरोसा रहँदैन। देशलाई समृद्ध बनाउने र जनतालाई सुखी बनाउने बाटोमा सबैभन्दा ठूलो तगारो राजनीतिक अस्थिरता नै हो। त्यसैले वैधानिक सीमाभित्र रहेर स्थिरताको लागि सक्दो प्रयास गर्नु गलत थिएन।
एमाले जारी गरेको घोषणा पत्रमा तत्काल गर्ने 11 काम, 5 आधारभूत घोषणा र समृद्धिका 25 नीतिगत काम सहित युवा तथा महिला उद्यम, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि र आर्थिक क्षेत्रको विकासलाई प्राथमिकता दिइएको छ। यस्तै घोषणा पत्रमा भूमिहीन, सुकुम्बासी, कमजोर तथा न्यून आय भएका नागरिकलाई आवास उपलब्ध गराइने, 2 वर्षभित्र सबै घरमा आधारभूत खानेपानी तथा सरसफाई सेवा पुर्याइने उल्लेख छ। सूचना प्रविधि क्षेत्रमा आईटी, टेक उत्पादनहरूको अनुसन्धान, उत्पादन, विकास तथा निर्यात प्रवर्धन गर्न स्टार्टअप व्यवसाय मार्फत अनलाइन अन्तर्राष्ट्रिय कारोबारलाई सहज बनाइने पनि घोषणा पत्रमा उल्लेख छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि वाचा पत्र 2082 सार्वजनिक गरेको छ। कर्णाली प्रदेशको सुर्खेतमा पार्टीद्वारा आज आयोजित सभामा सार्वजनिक गरिएको वाचा पत्रमा राज्य संरचना, अर्थतन्त्र, डिजिटल रूपान्तरण, ऊर्जा, शिक्षा, स्वास्थ्य, कूटनीति र सुशासनका क्षेत्रमा व्यापक नीतिगत परिवर्तनको घोषणा गरिएको छ। यस्तै पार्टीले रूपान्तरणका लागि नीतिगत प्रस्थानका 100 आधार समेत वाचा पत्रमा उल्लेख गरेको छ। रासोपाले भदौ 23 र 24 भएको जेएनजी आन्दोलनका घटनाको छानबिन प्रतिवेदन पूर्ण कार्यान्वयन गर्ने प्रतिबद्धता समेत गरेको छ। रासोपाले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था लागू गर्ने घोषणा गरेको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले नेपाली कंग्रेस संवैधानिक निकाय सहित राज्यका निकायहरूमा राजनैतिक भाग बण्डाका आधारमा पदाधिकारी नियुक्त गर्ने प्रवृत्तिको विपक्षमा उभिने बताउनु भएको छ। कंग्रेसले हिजो सार्वजनिक गरेको चुनावी प्रतिज्ञा पत्रबारे आज काठमाण्डौमा गरेको प्रश्नोत्तर कार्यक्रममा सभापति थापाले अबको कंग्रेसले कुनै पनि नियुक्तिमा भाग नखोज्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सभापति थापाले संवैधानिक आयोग, विश्वविद्यालय लगायतका राज्यका निकायमा दल निकटका व्यक्तिभन्दा अब्बल व्यक्तिहरू नियुक्ति सुनिश्चित गरी संस्थागत सुधारका लागि कंग्रेस स्पष्ट अडान लिने बताउनुभयो। शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका आधारभूत सेवामा समयानुकूल परिमार्जन गरी नागरिकको जीवनस्तर सुधारका लागि कानूनी तथा संस्थागत सुधार आवश्यक रहेको उल्लेख गर्नुहुँदै सभापति थापाले त्यसको पहिचान र तयारीका साथ नेपाली कंग्रेसले चुनावी प्रतिज्ञा पत्र ल्याएको बताउनुभयो। सभापति थापाले आगामी 5 वर्षभित्रमा कृषि, पर्यटन, भौतिक पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा 15 लाख भन्दा बढ़ी रोजगारीका अवसर सृजना गर्ने, डिजिटल स्वतन्त्रता र युवा सृजनशीलताको सम्मान गरी युवा जनशक्ति पलायन रोक्ने योजना कंग्रेसको चुनावी प्रतिज्ञा पत्रले समेटेको बताउनुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कुनै पनि किसिमका मत सर्वेक्षण नगर्न संचार माध्यमसँग अनुरोध गर्नुभएको छ। 10 निर्वाचन दिवसका अवसरमा आज निर्वाचन आयोगले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा उहाँले मत सर्वेक्षणलाई निर्वाचन आचार संहिताले निषेध गर्ने भएकाले यस्ता घटना भए कार्यवाही गरिने बताउनुभयो। निर्वाचनका समयमा सत्य समाचारलाई झूठ र झूठ समाचारलाई सत्य बनाएर प्रस्तुत गर्न सक्ने भएकाले पनि सचेत हुन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आग्रह गर्नुभयो। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि 2082 जारी गरेको छ। आयोगले मतदाता नामावली सम्बन्धी ऐनले दिएको अधिकार प्रयोग गरी कार्यविधि जारी गरेको हो। कार्यविधि अनुसार आयोगले स्थायी मतदाता नामावली संकलन गर्ने कार्यक्रम सहितको सूचना प्रकाशन गर्नेछ। सो सूचना आयोगले आवश्यकता अनुसार राष्ट्रिय स्तरका संचार माध्यमबाट समेत प्रकाशन तथा प्रसारण गर्न सक्ने व्यवस्था कार्यविधिमा गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रिय समाचार समिति रासको यात्रा समाचार सम्प्रेषणको इतिहास मात्र नभई नेपालको आधुनिक पत्रकारिताको आधार स्तम्भ भएको बताउनु भएको छ। रासको 65 वार्षिकोत्सवको अवसरमा आज रासो केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा उपराष्ट्रपति यादवले राजनैतिक र आर्थिक जीवनको विभिन्न पक्षहरूको प्रकटीकरणमा जोड़ दिँदै सकारात्मक सोचका साथ सभ्य र सुसंस्कृत समाज निर्माण गर्नु पत्रकारिता क्षेत्रको दायित्व भएको बताउनुभयो। कार्यक्रममा रासोका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सदैव सत्य, तथ्य, निष्पक्ष र आधिकारिक समाचार सामग्री सम्प्रेषण गरी मुलुक र लोकतन्त्रका पक्षमा रासोले अतुलनीय भूमिका निर्वाह गरेको बताउनुभयो। 2018 साल फागुन 7 गते स्थापित रासले नेपाली, अंग्रेजी, अन्तर्राष्ट्रिय फोटो, श्रव्य दृश्य, मातृभाषा लगायत सेवा प्रवाह गर्दै आएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाको प्रबन्ध मिलाइसकिएकाले मतदातालाई निर्धक्क भएर यही फागुन 21 गते मतदान प्रक्रियामा भाग लिन आह्वान गर्नुभएको छ। केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा गृहमन्त्री अर्यालले चुस्त र भरपर्दो सुरक्षा प्रबन्ध सहितको व्यवस्थामा मात्रै निर्वाचन हुने भएकाले सबै सम्बद्ध निकायको साथ सहयोग र समन्वयमा निर्वाचन तोकिएकै मितिमा सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको कराची शहरमा ग्यास विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु भएको छ। आवासीय भवनभित्र रमादान महिनाको अवसरमा खाना पकाउने क्रममा ग्यास विस्फोट भएको थियो। घटनामा अन्य धेरै घाइते भएका र भवनभित्र चेपिएकाले उद्धार कार्य जारी रहेको अधिकारीहरूले बताएका छन्। बेलायतका पूर्व राजकुमार एन्ड्रयू माउन्ट बेटन विन्सरलाई सार्वजनिक पदको दुरूपयोग गरेको आरोपमा पक्राउ गरिएको छ। एन्ड्रयू माउन्ट बेटन बेलायतका राजा चार्ल्सका भाइ तथा पूर्व राजकुमार हुनुहुन्छ। थेम्स भ्याली प्रहरीले यौन अपराधी जेफ्री एप्स्टेनसँग गोप्य जानकारी साझा गरेको आरोपमा पूर्व राजकुमारको उजुरीको अनुसन्धान गरिरहेको बताएपछि उहाँलाई पक्राउ गरिएको हो। एन्ड्रयूले लगातार दृढ़ताका साथ आफूले कुनै पनि गलत कार्य नगरेको बताउँदै आउनुभएको छ। उहाँको राजकुमार उपाधि गत वर्ष गुमेको थियो भने उपाधिको अन्त्यसँगै उहाँले रोयल लज प्यालेस अफ विन्सर पनि छोड्नु परेको थियो। अब आर्थिक समाचार।
मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो सात महिना अर्थात गएको माघ मसान्तसम्ममा 9,92,00,000,000 रूपियाँ भन्दा बढी राजस्व संकलन गरेको छ। यस अवधिमा करिब 10,55,00,000,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा 9,92,00,000,000 रूपियाँ मात्रै संकलन भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वर कुमार हुमागाईले जानकारी दिनुभयो। मेची भन्सार कार्यालयले माघ महिनामा भने लक्ष्य भन्दा बढी 1,51,00,000,000 रूपियाँ राजस्व संकलन गरेको छ। यो माघ महिनाका लागि निर्धारित लक्ष्यको 102.34% हो। मेची भन्सार कार्यालयले चालू आर्थिक वर्षमा 18,87,00,000,000 रूपियाँ राजस्व संकलनको लक्ष्य लिएको कार्यालयका सूचना अधिकारी हुमागाईले बताउनुभयो। नेपाल आयल निगमले चितवनको भरतपुर विमानस्थलमा हवाई इन्धन रिफिलिङको काम शुरू गरेको छ। भरतपुर विमानस्थलबाट हवाई यात्रा गर्ने यात्रुको चाप बढेसँगै इन्धनको समस्या देखिएकोले रिफिलिङ काउन्टर सञ्चालनमा ल्याएको आयल निगमका कार्यकारी निर्देशक डाक्टर चण्डिका प्रसाद भट्टले बताउनुभयो। हाल भरतपुर विमानस्थलबाट दैनिक 8 उडान हुँदै आएको छ। भरतपुरमा 2 रिफिलिङ काउन्टर स्थापना गरिएको र दैनिक 22,000 लिटर हवाई इन्धन उपलब्ध गराउन सकिने आयल निगमले जनाएको छ। बिहिबार नेपाली बजारमा सुनको भाव तोलामा 4,300 रूपियाँले बढेको छ। बिहिबार छापावाला सुन तोलाको 3,04,700 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यसै गरी बिहिबार चाँदीको भाव पनि बढेको छ। बिहिबार चाँदी तोलामा 180 रूपियाँले बढेर प्रतितोला 5,060 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ।
जारी टी20 विश्वकपमा वेस्ट इण्डिजले इटालीलाई 42 रनले पराजित गरेको छ। बिहिबार सम्पन्न खेलमा वेस्ट इण्डिजले दिएको 166 रनको लक्ष्य पछ्याएको इटालीले 18 ओभरमा 123 रन मात्र बनाएर अल आउट भएपछि खेल 42 रनले हारेको हो। यसअघि आईसीसी टी20 विश्वकप अन्तर्गत सोमो सीको खेलमा वेस्ट इण्डिजले टस हारेर पहिला ब्याटिङ गर्दै विश्व ओभरमा 6 विकेट गुमाएर 165 रन बनाएको थियो। यो सँगै वेस्ट इण्डिजले सोमो सीमा सोमो चरणका 4 खेल जितेर सुपर 8 पुगेको छ। त्यसै गरी इटालीले 4 खेलमा 1 जित र 3 हार बेहोरेर प्रतियोगिताको अन्त्य गरेको छ। सन् 2028 अस्ट्रेलिया र न्यूजील्याण्डमा संयुक्त रूपमा आयोजना हुने टी20 विश्वकपका लागि 12 राष्ट्र छनौट भएका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सहभागी रहने टोलीको टुङ्गो लगाएको हो। अस्ट्रेलिया र न्यूजील्याण्ड आयोजक भएकाले छनौट भएका छन्। भारत र श्रीलंकामा भइरहेको टी20 विश्वकपको सुपर 8 स्थान बनाएका 7 टोली भारत, श्रीलंका, दक्षिण अफ्रिका, जिम्बाब्वे, पाकिस्तान, इंग्ल्याण्ड, वेस्ट इण्डिज छनौट भए। त्यसपछि टी20आईको पछिल्लो वरियता अनुसार सुपर 8 र आयोजकका रूपमा छनौट नभएका 3 अफगानिस्तान, बंगलादेश र आयरल्याण्ड राष्ट्र छनौट भए। यस संस्करणको जस्तै क्षेत्रीय छनौट प्रतियोगिताका आधारमा अन्य 8 राष्ट्रको छनौट गरिनेछ।
अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाड़ी र हिमाली भूभागको एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भयमुक्त र विश्वसनीय वातावरणमा निर्वाचन सम्पन्न हुने सुनिश्चित भएको प्रधानमन्त्री सुशीला कार्कीको भनाई। नेकपा एमालेद्वारा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 5 आधारभूत र समृद्धिका 25 नीतिगत काम सहित घोषणा पत्र सार्वजनिक। मुलुक रूपान्तरणका लागि नीतिगत प्रस्थानका 100 आधार सहित राष्ट्रिय स्वतन्त्र पार्टीको वाचा पत्र सार्वजनिक। निर्वाचन आयोगद्वारा अस्थायी मतदाता नामावली सम्बन्धी कार्यविधि जारी र पाकिस्तानको कराँचीमा ग्यास विस्फोट हुँदा कम्तीमा 16 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो, अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।